रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि 5 दिन हिरासतमा राख्न काठमाण्डौ जिल्ला अदालतको अनुमति। बन्दी प्रत्यक्षीकरणको रिटमा भोलि सर्वोच्च अदालतमा सुनवाई हुने। नेपाली कंग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्का सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ। सट्टेबाजी एप 24 घण्टाभित्र बन्द गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयको दूरसंचार प्राधिकरणलाई निर्देशन। र अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको 30 दिन पुग्दा पनि ती देशहरूबीच द्वन्द जारी।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कंग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि 5 दिन हिरासतमा राख्न काठमाण्डौ जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरीले 10 दिन थुनामा राख्न म्याद थपको अनुमति मागे पनि अदालतले उहाँहरूलाई 5 दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिनुभयो। न्यायाधीश आनन्द श्रेष्ठको इजलासले आज एमाले अध्यक्ष ओली र कंग्रेस नेता लेखकलाई 5 दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ विरूद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ। उक्त रिटमा भोलि सुनवाई हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। मुटुको धड़कन असामान्य भएको समस्याका कारण हिजो अस्पताल भर्ना हुनुभएका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अध्यक्ष ओलीको स्वास्थ्य स्थितिबारे केही बेर अघि एक विज्ञप्ति जारी गर्दै उहाँ चिकित्सकको अवलोकन एवं निगरानीमा रहनु भएको जनाएको छ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने सहित प्रतिवादीहरूको सम्पत्ति शुद्धिकरण रिट संशोधन विरूद्धको मुद्दा पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त मुद्दा सुनवाईका लागि पूर्ण इजलासमा पेश गर्न आज आदेश दिएको प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। नेपाली कंग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आज बिहान पक्राउ गरेको छ। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि पूर्व मन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप बेटिङ एप 24 घण्टाभित्र बन्द गर्न नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिएको छ। आज मन्त्रालयमा बसेको बैठकमा मन्त्री डाक्टर तिमल सिन्हाले बेटिङ एप र त्यस सम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिनुभएको हो। निर्देशनसँगै प्राधिकरण बेटिङ एप बन्द गर्ने प्रक्रिया शुरू गरेको प्राधिकरणका सहायक प्रवक्ता डाक्टर प्रदीप पौड्यालले जानकारी दिनुभयो। मन्त्री परिषदको यही चैत्र 13 गतेको बैठकले अवैध रूपमा संचालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो। मन्त्री परिषद बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची मार्फत सरकारले देशभित्र संचालित सबै सट्टेबाजी एप र वेबसाइटलाई 24 घण्टाभित्रै पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले मन्त्रालयले गर्ने कामको दैनिक रिपोर्टिङ र समीक्षा गर्ने तथा मासिक रूपमा मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई रिपोर्टिङ गर्ने प्रणालीको विकास गरिने बताउनुभयो। गृहमन्त्री सुदन गुरूङले आम नागरिकको सुरक्षा हुने गरी मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउन निर्देशन दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा आज भएको कार्यक्रममा गृहमन्त्री गुरूङले विपद प्रतिकार्यका लागि आवश्यक जनशक्ति एवं उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो। गृहमन्त्री गुरूङले नागरिकलाई समस्या परेका बेला राज्यले जुनसुकै स्रोत साधन परिचालन गर्न हिचकिचाउन नहुने बताउनुभयो। प्राधिकरणले गरिरहेका कार्यबारे जानकारी लिए पश्चात गृहमन्त्री गुरूङले विद्यालय तथा क्याम्पसका पाठ्यक्रममा विपद सम्बन्धी विषयवस्तु राखिनुपर्ने र विद्यार्थीलाई विपद सम्बन्धी आधारभूत तालिम दिनुपर्नेमा जोड़ दिनुभयो। नवनियुक्त ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति प्रतिबद्धता इमानदार र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयको समग्र अवस्था हालसम्मको प्रगति विद्यमान चुनौती तथा आगामी कार्यदिशा सम्बन्धी विषयमा कर्मचारीहरूसँग छलफल गर्दै मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई प्रभावकारी पारदर्शी र नागरिकमुखी बनाउन विशेष जोड़ दिनुभयो। मन्त्रालयभित्र समन्वय अनुशासन र परिणाममुखी कार्य संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता उल्याउँदै मन्त्री श्रेष्ठले जनताले महसुस गर्ने गरी प्रत्यक्ष परिणाम दिने कार्य सम्पादनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने दिशामा सबै पक्ष एकजुट भएर अगाडि बढ़नुपर्ने उल्लेख गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठकले संयोजक पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चयन गरेको छ। केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकले संयोजक प्रचण्डलाई दलको नेता चयन गरेको सांसद युवराज दुलालले जानकारी दिनुभयो। फागुन एक्काइसमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ 8 सीट र समानुपातिकतर्फ 9 सीट गरी 17 सीट जितेको छ। खानेपानी आपूर्तिका लागि प्रयोग भइरहेको लिफ्टिङ प्रणाली बिग्रदा लमजुङको मध्य नेपाल नगरपालिका 2 तान्द्राङ टक्सारको माथिल्लो क्षेत्रका करिब 500 उपभोक्ताले खानेपानी अभाव भोग्नु परेको छ। आयोजनाको सोलर प्रणाली र पानी तान्ने मोटर बिग्रदा मुहानबाट पानी ट्याङ्कीसम्म ल्याउन नसकिएको र गाउँमा पानीको हाहाकार भएको स्थानीय बाल विकास माविका शिक्षक शिव खनालले जानकारी दिनुभयो। भौगोलिक विकटता र स्वास्थ्यको सहज पहुँचमा नरहेका हिमाली जिल्लामा प्रसव पीड़ामा रहेका जटिल प्रकृतिका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बाजुरा लगायत भौगोलिक रूपमा विकट क्षेत्रहरूमा प्रसव पीड़ा खेप्नु परेका र जटिल प्रकृतिका गर्भवती तथा सुत्केरी महिलाहरूलाई उपचारका लागि हेलिकप्टर मार्फत अस्पतालमा पुर्याउने काम भइरहेको छ। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
राष्ट्रपति महिला उत्थान कार्यक्रम बाजुरा लगायत भौगोलिक विकटता र स्वास्थ्यको सहज पहुँचमा नरहेका हिमाली जिल्लामा प्रभावकारी बन्दै गएको छ। प्रसव पीड़ा खेप्नु परेका जटिल प्रकृतिका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि यो सेवा वरदान नै साबित भएको छ। करिब 2 वर्ष अगाडि इक्टोभिक गर्भावस्थाका कारण अत्यधिक रक्तस्राव हुँदा हेलिकप्टर मार्फत सुर्खेत उद्धार गरिएकी बडीमालिका नगरपालिका वडा नम्बर 8 मार्तडीकी सन्तोषी थापा
उद्धार भएर चाहिँ बाजुरा जिल्ला अस्पतालदेखि सुर्खेत प्रादेशिक अस्पतालमा चाहिँ मेरो स्वास्थ्य उपचार भएको, मेरो लागि चाहिँ नयाँ जीवनको चाहिँ सुरुवात भयो। यदि त्यो नभइदिएको खण्डमा चाहिँ म यो संसारमा हुने थिएन।
बाजुरामा सहज सड़क छैन, अस्पतालहरूमा समेत गुणस्तरीय सेवा छैन। असहज स्थिति भएका सुत्केरी र गर्भवतीलाई सुर्खेत नेपालगंज धनगढ़ी र काठमाडौँ पुर्याउनु यहाँका नागरिकको बाध्यता हो। बाजुरा जस्ता विकट क्षेत्रका विपन्न स्थानीयका लागि यो कार्यक्रम अत्यन्तै फलदायी भएको बताउनुहुन्छ जिल्ला अस्पताल बाजुरामा कार्यरत अनमी पार्वती शाह।
धेरै प्रभाव गरियो किनभने दुर्गम हवाई उदार राम्रै छ, शिक्षाको अभाव भएर बच्चा पाइहाल्छ, ज्यान जोखिममा पारेर पनि बच्चा पाउँछ, अनि त्यस्तो आमालाई त छिटो भन्दा छिटो उद्धार गर्नु, धेरै रगत भग्यो भने अब त्यस्तो आमाहरूले पनि छिटो भन्दा छिटो हवाई उद्धार नै गर्नु धेरै प्रभावकारी छ।
यो कार्यक्रम लागू भए पश्चात बाजुरामा हालसम्म लामो प्रसव व्यथा लागेर सुत्केरी हुन नसकेका र गर्भवती तथा सुत्केरी हुँदा समस्या देखिएका 38 जना महिलाको जिल्ला प्रशासन कार्यालय बाजुरा र स्थानीय पालिकाहरूको समन्वयमा निशुल्क हवाई उद्धार गरिसकिएको छ। जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएका कारण दुर्गम हिमाली बस्तीका गर्भवती तथा सुत्केरी महिला र शिशु शिशुको ज्यान जोगाउने उद्देश्य बमोजिम सरकारले यो कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडा सैनी,
कार्यक्रमबाट यो बाजुरा जिल्लाबाट अहिलेसम्म 38 जना महिला
निशुल्क हवाई उद्धार कार्यक्रम बाजुरा लगायत दुर्गम पहाडी जिल्लाहरूमा प्रभावकारी बनेसँगै गम्भीर स्वास्थ्य समस्यामा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुले अकालमै ज्यान गुमाउने अवस्थामा समेत कमी आएको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
कर्णाली प्रदेश सरकारले कर्णालीका साथ पालिकाको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन कार्यक्रमका लागि 3,40,00,000 रूपियाँ बजेट अख्तियारी दिने निर्णय गरेको छ। प्रदेश सरकारको आजको मन्त्री परिषद बैठकले चालू आर्थिक वर्ष 2082-83 सञ्चालन हुने परियोजनाका लागि सम्बन्धित पालिकाहरूलाई बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो। नवप्रवर्तन कार्यक्रम मार्फत डिजिटल प्रवृत्ति, सेवा प्रवाह सुधार, शिक्षा, स्वास्थ्य तथा उद्यम विकास जस्ता क्षेत्रमा रूपान्तर ल्याउने उद्देश्य राखेर बजेट व्यवस्था गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जानकारी दिनुभयो। चितवनको नारायणी नदी नजिक पानी जमेको खाल्डोमा डुबेर दुई किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका 16 किशोरद्वय समन रम्तेल र प्रशान्त छेत्रीको डुबेर मृत्यु भएको हो। यस वर्षको दण्डपाणी नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्राध्यापक डाक्टर जयराज आचार्यलाई प्रदान गरिएको छ। काठमाण्डु विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर सुरेश राज शर्माले आज काठमाण्डुमा आयोजित कार्यक्रममा 50,000 रूपियाँ राशिको सो पुरस्कार प्राध्यापक डाक्टर आचार्यलाई प्रदान गर्नुभयो। सो अवसरमा प्राध्यापक डाक्टर शर्माले स्मृति केन्द्रले प्रतिभा सम्मानका लागि उपयुक्त पात्र छान्ने परम्परालाई निरन्तरता दिएको खुशी व्यक्त गर्नुभयो। पुरातत्व विज्ञ प्रकाश दर्नालको संयोजकत्वमा लेखक सुखदेव उपाध्याय र कोष संस्थापक राजेन्द्र प्रसाद अर्याल रहनु भएको प्रतिभा चयन उपसमितिको सिफारिशका आधारमा प्राध्यापक डाक्टर आचार्यलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको स्मृति केन्द्रका महासचिव कपिल चन्द्र खनालले जानकारी दिनुभयो। 2062 सालमा स्थापित स्मृति केन्द्रले हालसम्म राष्ट्रिय महत्वका विभिन्न विषयमा योगदान दिनुहुने 18 जना भन्दा बढ़ी विद्वत प्रतिभालाई सम्मानसहित पुरस्कार प्रदान गरिसकेको छ। नेपाल कृषि प्रधान देश भए पनि प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धानमा समेत आत्मनिर्भर हुन सकेको छैन। धानमा आत्मनिर्भर हुनका लागि चैते धान खेतीको विस्तार गर्नुपर्नेमा धान विज्ञहरूले जोड़ दिइरहेका भए पनि सिंचाईको अभाव र खेती योग्य जमीन कम हुँदै जानु तथा भएको जमीनमा पनि युवा पलायनका कारण खेती हुन नसक्नुले यसमा चुनौती देखिएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
पछिल्ला वर्षहरूमा पर्वत जिल्लामा चैते धान रोपाई हुने खेत क्रमशः घट्दै गएको छ। सिंचाईको अभाव, हिउँदे समयमा पानी नपर्ने, खोलानाला सुक्ने समयमा मल बिउ नपाउनु साथै लगानी उठ्न गाह्रो हुँदा चैते धान रोपाई घट्दै गएको कृषक शिव दर्जीको भनाइ छ। गाउँका युवा जनशक्ति वैदेशिक रोजगारी तर्फ लागेकाले खेती गर्ने मानिसको अभाव बढ्दो छ। श्रम गर्ने मानिसको कमी, खेतीयोग्य जमिन बिस्तारै घडेरी तथा अन्य प्रयोजनमा रूपान्तरण हुनु साथै उत्पादनको उचित मूल्य नपाउनुले पनि किसानहरू चैते धान खेतीबाट टाढिँदै गएका छन्। अगुवा कृषक नवराज शर्मा। चैते धान रोपाई हुने क्षेत्र वर्षेनी घट्दो क्रममा रहेको कृषि विकास कार्यालय पर्वतको रेकर्डमा छ। कार्यालयमा रहेको तथ्याङ्क अनुसार 2079-80 440 हेक्टरमा रोपाई गरिएको थियो भने 2080-81 380 हेक्टर, त्यस्तै 2081-82 340 हेक्टरमा सीमित रहेको कार्यालयका कृषि विज्ञ प्रकाश चौधरी बताउनुहुन्छ।
हाम्रो यो पर्वतमा 79-80 चाहिँ हाम्रो 440 हेक्टरमा थियो भनेपछि 80-81 चाहिँ 380, 81-82 340 रहेको छ। सरसर्ती हेर्दाखेरि चाहिँ हाम्रो विगत 3 वर्षमा चाहिँ पर्वत जिल्ला जिल्लामा चाहिँ चैते धानको चाहिँ खेती चाहिँ घट्दो क्रममा देखिएको छ र केही घट्दो क्रममा देखिएको हुनाले चाहिँ उत्पादन पनि घट्दो क्रममा रहेको छ।
देशभर देखिएको यही प्रवृत्तिको असर पर्वतमा पनि परिरहेको छ, जसका कारण यहाँ चैते धान रोपाई हुने खेत वर्षेनी घट्दै गएको हो। चैते धान रोप्ने किसानलाई समयमा मल बिउ र कृषिमा आधारित थप कार्यक्रम ल्याउने हो भने कृषि गर्न छाड्ने क्रम केही हदसम्म रोकिने थियो। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा राफ्टिङ शुरू गरेका छन्। पर्यटन राजधानी पोखरा घुम्न जाने पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुस्मा नगरपालिकाको नयाँ पुलसम्म कालीगण्डकीमा व्यवसायीले राफ्टिङ शुरू गरेका हुन्। राफ्टिङ रनर कम्पनीको व्यवस्थापनमा भएको राफ्टिङमा 38 जनाको सहभागिता रहेको पोखरा भ्रमण वर्ष कार्य सम्पादन समितिका संयोजक गोपी बहादुर भट्टराई अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको 30 दिन पुग्दा पनि ती देशहरूबीच द्वन्द्व जारी नै छ। इरानको राजधानी तेहरानका विभिन्न भागहरूमा व्यापक बम आक्रमण तथा क्षेप्यास्त्र प्रहार भइरहेका छन्। आफ्ना शैक्षिक संस्थाहरूमा भएको आक्रमणको बदलामा इरानी सेनाले पश्चिम एसियाका अमेरिकी र इजरायली विश्वविद्यालय तथा क्याम्पस भवनहरूमा आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले थप 3500 सैनिकहरू पश्चिम एसियाको जल क्षेत्रतर्फ पठाएको छ भने इरानले यसलाई सहज रूपमा लिएको छ। पाकिस्तानले युद्ध अन्त्यका लागि टर्की, इजिप्ट र साउदी अरेबियाका विदेश मन्त्रीहरूसँग आज छलफल गर्दैछ। उता हाउथी विद्रोही समूहले पनि यमनबाट इजरायलतर्फ क्षेप्यास्त्र आक्रमण गरेको छ। इजरायल विरूद्धको युद्धमा हुती समूहको प्रवेश भएपछि पश्चिम एसियामा जारी युद्धले थप जटिल रूप लिएको छ। यमनका इरान समर्थित हाउथी विद्रोहीहरूले इजरायलतर्फ मिसाइल प्रहार गरेका छन्। युद्ध शुरू भएता हाउथी समूहको यो पहिलो प्रत्यक्ष आक्रमण हो। हाउथी यमनको सशस्त्र विद्रोही संगठन हो जसले इरानको समर्थन पाएको छ। उनीहरूले यसअघि लाल सागर क्षेत्रका जहाजहरूलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय व्यापारिक मार्गमा अवरोध पुर्याएका थिए। उता लेबनानमा इजरायली हवाई आक्रमणमा 3 पत्रकारको मृत्यु भएको छ। तीमध्ये एकजना हिजबुल्लाह सम्बद्ध अल मनार टेलिभिजनका पत्रकार रहेको बताइएको छ। चीनका वैज्ञानिकहरूले गरेको नयाँ अध्ययनले भवनका बाहिरी पर्खालहरूमा सौर्य प्यानल जडान गर्दा ठूलो मात्रामा विद्युत उत्पादन गर्न सकिने र साथै लागत घट्दै कार्बन उत्सर्जन कम हुने देखाएको छ। यो अनुसन्धान चिनिया विज्ञान एकाडेमी अन्तर्गतको भौगोलिक विज्ञान तथा प्राकृतिक स्रोत अनुसन्धान संस्थानका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको हो। हाल अधिकांश सौर्य प्यानल भवनको छानामा जडान गरिन्छ, तर भवनका ठूला ठाडा पर्खालहरू ऊर्जा उत्पादनका लागि प्राय प्रयोगविहीन छन्। अनुसन्धानकर्ताहरूले विश्वभरका भवनको बनावट, विशेषता र मौसम सम्बन्धी तथ्याङ्क प्रयोग गरी यस प्रविधिबाट कति विद्युत उत्पादन हुन सक्छ भन्ने अनुमान गरेका छन्। साथै यस्ता प्यानलले भवनभित्रको तापक्रममा पार्ने प्रभाव पनि अध्ययन गरेको छ, किनकि यसले घामको ताप अवशोषण घटाउँदै छाया प्रदान गर्छ। अध्ययन अनुसार सम्भावित रूपमा यो प्रविधि प्रयोग गरिएमा विश्वभर वार्षिक करिब 732 टेरावाट घण्टा विद्युत उत्पादन गर्न सकिन्छ, जुन लाखौं घर परिवारलाई ऊर्जा आपूर्ति गर्न पर्याप्त हुन्छ। यसका साथै भवनको ऊर्जा माग औसत 8% घट्ने देखिएको छ।
वर्तमान सरकारले देशको आर्थिक क्षेत्रको विकास तथा लगानीको वातावरण निर्माणका लागि 100 बुँदे कार्ययोजना अन्तर्गत विभिन्न कार्ययोजना अघि सारेको छ। देशको पूर्वाधार विकासलाई द्रुत, व्यवस्थित तथा लगानी मैत्री बनाउन नेपालमा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजना तथा लगानी बोर्डमा दर्ता भएका सम्पूर्ण परियोजनाहरूको लगानीको ढाँचा अनिवार्य रूपमा निर्धारण गरिने भएको छ। त्यसका लागि राष्ट्रिय योजना आयोग, लगानी बोर्ड नेपाल र अर्थ मन्त्रालयले संयुक्त रूपमा 90 दिनभित्र सबै परियोजनालाई सरकारी कोष, सार्वजनिक निजी साझेदारी, निजी लगानी र मिश्रित लगानी ढाँचामा वर्गीकरण गरी पुँजी परिचालन, जोखिम बाँडफाँड, कार्यान्वयन ढाँचा तथा समय सीमा सहितको नेशनल प्रोजेक्ट स्कट चार्ट पाइपलाइन 90 दिनभित्र तयार गरी सार्वजनिक गरिने भएको छ। स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई तोकी बमोजिमका सेवा उपलब्ध गराउन एक महिनाभित्रै एकद्वार स्वीकृति प्रणाली स्थापना गरी सञ्चालनमा ल्याउने, देशमा उद्यमशीलता प्रवर्धन, लगानीको वातावरण सुधार तथा व्यवसाय दर्ता प्रक्रियालाई सरल, छिटो, 2 महिनाभित्र र झन्झट रहित बनाउन स्टार्टअप फास्ट ट्र्याक प्रणाली लागू गर्ने कार्ययोजनामा उल्लेख छ। साना तथा मझौला उद्योग, कृषि तथा सूचना प्रविधि क्षेत्रको ऋण प्रवाहमा हाल रहेको जोखिम भार घटाई उपयुक्त तहमा झार्ने, व्यवस्था नेपाल राष्ट्र बैंकले 30 दिनभित्र मिलाउने कार्ययोजनामा उल्लेख छ। व्यवसाय दर्ता, कर दर्ता, बैंक खाता तथा अन्य आवश्यक अनुमति लिनुपर्ने विषयलाई एकीकृत गरी 45 दिनभित्र वान डोर बिजनेस प्लेटफर्म मार्फत सेवा उपलब्ध गराउने कार्ययोजनामा उल्लेख छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपान नेपालले नयाँ सरकारद्वारा सार्वजनिक गरिएको ऊर्जा क्षेत्र सम्बन्धी कार्ययोजनाको स्वागत गरेको छ। इपानले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्ययोजना कार्यान्वयन भएमा मुलुकको ऊर्जा विकासमा सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेको छ। इपानले मुलुकको कुल विद्युत उत्पादन क्षमता करिब 4,000 मेगावाट नागिसकेको र त्यसमा निजी क्षेत्रको योगदान करिब 3,350 मेगावाट भन्दा बढ़ी रहेको इपानका अध्यक्ष गणेश कार्कीले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्र संरक्षण र प्रवर्धनका लागि तयार गरिएका रणनीति तत्कालै कार्यान्वयन गर्ने निर्णय नवगठित सरकारले गरेकोमा त्यसको स्वागत गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रेस विज्ञप्ति जारी गर्दै महासंघको मागलाई सम्बोधन गरी निजी क्षेत्र संरक्षण एवं प्रवर्धन रणनीति पीएसपीपी को तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिनुभएको छ। शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य कार्यक्रममा थप छलफल गरी महासंघले सरकारलाई पीएसपीपी को अवधारणा पेश गरेको महासंघका अध्यक्ष ढकालले बताउनुभयो। नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक उच्च अंकले घटेको छ। आइतबार नेप्से परिसूचक 71.05 अंकले घटेर 2,879.11 को बिन्दुमा कायम भएको छ। आइतबार बजारमा 333 कम्पनीहरूका 3,52,48,000 किता शेयरहरू 15,03,33,00,00 रुपियाँमा किनबेच भएका छन्।
बक्सर अविरल घिमिरेले केवान क्रस 188 किक बक्सिङ च्याम्पियनशीपको उपाधि चुप्न सफल भएका छन्। बक्सिङ खेल क्षेत्रमा हिमालय चितुवाबाट विश्व परिचित उनी केवान क्रसको उपाधि दुई पटक चुमेर नयाँ विश्व कीर्तिमान कायम गर्ने पहिलो खेलाड़ी पनि बनेका छन्। जापानको टोकियो शहरमा सम्पन्न भएको सो प्रतियोगितामा हिमालयन चितुवाले जापानका प्रतिस्पर्धी रिकुलाई नकआउटमा पराजित गर्दै पुनः दोस्रो पटक टाइटल बेल्टको उपाधि रक्षा गरेका हुन्। केवान क्रस 188 किक बक्सिङ च्याम्पियनशीपलाई बक्सिङ खेल क्षेत्रको सर्वोच्च प्रतियोगिता मानिन्छ। टोकियो नागियो स्थित विश्व प्रसिद्ध एवं प्रतिष्ठित हिट किक बक्सिङ क्लब मार्फत हिमालयन चितुवाले खेल्दै आएका छन्। हालसम्म उनी 3 पटक किक बक्सिङ, 3 पटक टाइटल डिफेन्स गर्दै 4 पटक हिट किक बक्सिङ टाइटल म्याच, अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन इस्का टाइटल र केवान क्रस 175 टाइटल जित हासिल गरिसकेका छन्। गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो पटक विभागीय टोलीमाथि ऐतिहासिक जित हासिल गरेको छ। तल्लो मुलपानी मैदानमा भएको खेलमा गण्डकीले एपीएफलाई 43 रनले पराजित गरेको हो। वर्षाका कारण ढिला शुरू भएको खेलमा प्रत्येक टोलीले समान 21 ओभर पाएका थिए। गण्डकीले दिएको 151 रनको लक्ष्य पछ्याएको एपीएफ 18.3 ओभरमा 107 रनमा अल आउट भएको थियो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश 21 ओभरमा 7 विकेट गुमाएर 150 रन बनाउन सफल भएको थियो। पहिलो जित हात पारेको गण्डकीको चौथो खेलबाट 3 अंक भएको छ। पराजित एपीएफको समान खेलबाट 3 अंक नै रहेको छ। अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशमाथि रोमाञ्चक जित दर्ता गरेको छ। बागमतीलाई हराएको आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको हो। माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले बागमतीलाई 3 विकेटले पराजित गरेको हो। वर्षाका कारण खेल 28 ओभरमा छुट्याइएको थियो। बागमतीले दिएको 209 रनको लक्ष्य आर्मीले इनिङको अन्तिम बल बाँकी रहँदा 7 विकेट गुमाएर पूरा गर्यो। त्यसअघि आर्मीले टस जितेर ब्याटिङ रोजिएपछि पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित 28 ओभरमा 208 रनको एकफल तयार पारेको थियो। जितपछि 4 खेलमा 7 अंकका साथ आर्मी शीर्ष स्थानमा उक्लिएको छ। पराजित बागमती समान खेलमा 2 अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ।
अब मौसम। आज राति कोशी गण्डकी र कर्णाली प्रदेशका पहाड़ी र हिमाली भूभाग तथा बागमती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 20 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस, वर्षा 7.2 मिलिमिटर। काठमाडौँको अधिकतम 21.2 डिग्री सेल्सियस, न्यूनतम 14 डिग्री सेल्सियस, वर्षा 5 मिलिमिटर। पोखराको अधिकतम 23.7 डिग्री सेल्सियस, न्यूनतम 17.2 डिग्री सेल्सियस, वर्षा 6.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 14.8 डिग्री सेल्सियस र दिपालको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 14.8 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि 5 दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतको अनुमति। बन्दी प्रत्यक्षीकरणको रिटमा भोलि सर्वोच्च अदालतमा सुनवाई हुने। नेपाली कंग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्का सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ। सट्टेबाजी एप 24 घण्टाभित्र बन्द गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयको दूरसंचार प्राधिकरणलाई निर्देशन। र अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेको 30 दिन पुग्दा पनि ती देशहरूबीच द्वन्द्व जारी। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।